السلام علیکم ڈیئر اسٹوڈینٹس، کیسے ہیں آپ؟ ہم آج جو سلسلہ شروع کر رہے ہیں یہ لاسٹ لیکچر کی ہی کڑی ہے کہ اسٹیچوٹری ریکوائرمنٹس ریگارڈنگ کمپنی اکاؤنٹس. ان فیکٹ لاسٹ لیکچر کے اندر ہم نے دیکھا تھا کہ وچ ٹائپس آف بکس آف اکاؤنٹس آر ریکوائرڈ ٹو بی کیپٹ بائی دا کمپنیز by the company's ordinance 1984. اور ان بکس کے بارے میں میں نے لاسٹ لیکچر میں آپ کو ڈیٹیل سے بتا دیا تھا کہ بکس آف اوریجنل انٹری ہوتی ہیں، بکس آف سیکنڈری انٹری ہوتی ہیں، اور کچھ بکس جو ہوتی ہیں وہ میمورینڈم کے طور پر مینٹین کی جا رہی ہوتی ہیں، لائک اسٹاک رجسٹر ہو گیا، فکسڈ ایسٹس رجسٹر ہو گیا، انویسٹمنٹس کے لیے رجسٹر ہو گیا، ڈیٹرز کا ریکارڈ ہو گیا، کریڈیٹرز کا ریکارڈ ہو گیا، شیئر ہولڈرز کا رجسٹر ہو گیا. آل دیز رجسٹرز آر ٹو بی کیپٹ بائی دا کمپنی وچ از ریکوائرمنٹ آف دا کمپنیز آرڈیننس 1984. بٹ آل دیز بکس آر ناٹ دا بکس آف اوریجنل اینٹری، نور دیز آر دا بکس آف سیکنڈری اینٹریز. سو دا بکس آف اکاؤنٹس انکلوڈ بکس آف اوریجنل اینٹری، books of secondary entry. These are the two books which are in fact kept for purely accounting purposes. Transactions سب سے پہلے record کی جاتی ہیں books of original entry میں and then وہاں سے post کی جاتی ہیں books of secondary entry, that is the main ledger. وہاں پر account balances حاصل کیے جاتے ہیں and those account balances are shown or presented in the فائنینشل اسٹیٹمنٹس. اب ان کے بارے میں ڈیٹیلڈ ایکسپلینیشن جو ہوتی ہے وہ میمورینڈم جو ہمارے پاس ریکارڈ ہوتے ہیں اس کے اندر موجود ہوتی ہیں. لاسٹ لیکچر میں وی آلسو ٹاکڈ اباؤٹ دا سورس ڈاکیومینٹس. دیز آر دا ڈاکیومینٹس فروم وچ دا انفارمیشن از ٹیکن اینڈ دین ریکارڈیڈ ان ٹو دا بکس آف اکاؤنٹس. اس میں ہم نے دیکھا تھا کہ سیلز انوائس ہوتی ہے، اس میں ہم نے دیکھا تھا کہ پرچیز انوائس ہوتی ہیں، کریڈٹ نوٹ ریسیٹس اور کریڈٹ نوٹ ایشوڈ ہوتے ہیں، اور ہم نے کیش میمو ریسیٹس اور کیش میمو ایشوڈ کی بھی بات کی تھی ہم نے. سو دیز ور دا سورس ڈاکیومینٹس جس پہ بیس کر کے ہم بکس آف اکاؤنٹس کے اندر ٹرانزیکشن کو ریکارڈ کرتے ہیں. اور یہ تمام باتیں کس تناظر میں سیکھ رہے ہیں؟ ایک اچھا آڈیٹر بننے کے لیے، کیونکہ ایک آڈیٹر کو معلوم ہونا چاہیے کہ اس کا آڈٹ کلائنٹ کون سی بکس آف اکاؤنٹس مینٹین کر رہا ہے اور کن سورس ڈاکیومینٹس پر بیس کر کے وہ بکس آف اکاؤنٹس مینٹین کی جا رہی ہیں. اچھا، یہ تو باتیں تھیں جو کہ ہم نے لاسٹ لیکچر کے اندر ڈسکس کرنے تھے. ٹوڈے وی ول ڈسکس ریگارڈنگ دیز بکس آف اکاؤنٹس کہ اسٹیچوٹری ریکوائرمنٹس اور کیا ہم سے ریکوائر کرتی ہیں، وہ جو کمپنیز آرڈیننس میں ریکوائرمنٹس ہیں بکس آف اکاؤنٹس کے ریفرنس میں، ان کے مطابق کمپنی کو اور کیا کچھ باقاعدہ طور پر اپنانا چاہیے ریگارڈنگ دیز بکس آف اکاؤنٹس. تو جی، سب سے پہلی بات ان بکس آف اکاؤنٹس کے ریفرنس میں یہ ہے کہ آپ کو یہ بکس آف اکاؤنٹس اینولی ڈسکارڈ نہیں کر دینی چاہیے. لائک آپ نے پرچیز ڈے بک بنائی ایئر 2007 کی، اور ایئر 2008 میں جا کر آپ نے کہا جی بس وہ تو پچھلے سال کی ہوگی، اس کو ضائع کر دو. آپ نے ایئر 2007 کی کیش بک کو ضائع کر دیا، اسٹاک رجسٹر کو ضائع کر دیا، فکس ایسٹ رجسٹر کو ضائع کر دیا. ایسا نہیں کرنا. کمپنیز آرڈیننس ریکوائر کرتا ہے کہ these books of accounts should be preserved for 10 years. یعنی کہ آپ کو ایک سال نہیں، دو سال نہیں، پانچ سال نہیں، دس سال تک اپنی books of accounts کو محفوظ رکھنا ہوگا. اور کہاں پر محفوظ رکھنا ہوگا؟ اپنے registered office میں، جو آپ کی کمپنی کا registered office ہے وہاں پر آپ کو اپنی books of accounts محفوظ رکھنا ہوگی. ہاں، البتہ آپ اپنی بکس آف اکاؤنٹس کو کہیں اور محفوظ رکھ سکتے ہیں بشرطے کہ The registrar should be informed. آپ registrar کو inform کر دیں گے کہ جی ہماری books of accounts ہمارے registered office میں نہیں پڑی ہوئی, یہ فلانے office میں پڑی ہوئی ہیں. لیکن in any case you have to preserve your books of accounts for 10 years. اچھا, ان books of accounts کے بارے میں companies ordinance مزید ایک بات require کرتی ہے واضح طور پر. وہ کیا ہے کہ these books of accounts should give a true and fair view of the state of affairs of the company and should contain explanation of transactions. اب یہ وہ بات ہے جو کہ بارہا ہم پچھلے لیکچرز کے اندر ریپیٹ کر چکے. یہ ٹرو اینڈ فیئر ویو پیش کرنے کی ذمہ داری مینجمنٹ کی ہوتی ہے, اور آڈیٹر نے تو اس بات کے بارے میں اوپینین دینا ہوتا ہے کہ میرے مطابق فائنینشل اسٹیٹمنٹس ٹرو اینڈ فیئر ویو پیش کر رہی ہیں اسٹیٹ آف افیئرس کا اس کمپنی کے. اب یہ کمپنیز آرڈیننس نے بھی اس کے بارے میں واضح کر دیا کہ جو بکس آف اکاؤنٹس آپ مینٹین کر رہے ہیں, کل کو کہیں آپ یہ نہ کہیں کہ جی ہمیں تو آپ نے بتایا نہیں تھا اس لیے ہم نے بس مینٹین کر لیا, یہ چیزیں ہم نے ریکارڈ کر لی ہیں. کمپنیز آرڈیننس ریکوائر کر رہا, اسٹیچوٹری ریکوائرمنٹ ہے کہ دیز بکس شوڈ گیو ٹرو اینڈ فیئر ویو آف دا اسٹیٹ آف دا افیئرس آف دا کمپنی. اور پھر اس کے لیے صرف یہی نہیں کہ آپ نے پرچیزز کو ریکارڈ کر لیا, آپ نے فکسڈ ایسٹس کو ریکارڈ کر لیا, آپ نے لون جو لیا ہے اس کی اکاؤنٹنگ انٹری ریکارڈ کر لی, بات ختم ہو گئی. آپ سے ریکوائر کیا جا رہا ہے کہ آپ نے اس کی ڈیٹیلڈ انفارمیشن جو ہے وہ بتانی ہوگی, اس سے متعلق جتنی بھی ڈیٹیلز ہوں گی آپ کو وہ اپنی بکس آف اکاؤنٹس کے اندر بتانا ہوگا, تاکہ جو بھی شخص بکس آف اکاؤنٹس کو انسپیکٹ کرے تو اس کو ٹھیک طریقے سے سمجھ آ جائے. بھلے اس کو اکاؤنٹنگ نالج ہو یا نہ ہو, ایک لے مین ہیونگ نو اکاؤنٹنگ نالج, ہیونگ نو اکاؤنٹنگ بیک گراؤنڈ, وہ جب ان بکس آف اکاؤنٹس کو پڑھے تو اس کو سمجھ آ جائے کہ بکس آف اکاؤنٹس بتا کیا رہی ہیں. اس لیے اس کے اندر تمام ایکسپلینیشن جو ہیں وہ کلیئرلی مینشن ہونی چاہیے ریگارڈنگ دوز ٹرانزیکشنز اینڈ فائنینشیل انفارمیشن. یہ بکس آف اکاؤنٹس کے بارے میں اسٹیچوٹری ریکوائرمنٹ ہے. تو ہم نے بکس آف اکاؤنٹس کے بارے میں ابھی تک جو سیکھا وہ کیا کہ چند بنیادی بکس آف اکاؤنٹس مینٹین ہونا چاہیے, جس میں کیش ریسیٹس اور کیش پیمنٹس کی بات تھی. ہم نے یہ بھی سیکھا کہ پرچیز اور سیل کے لیے بکس آف اکاؤنٹس مینٹین ہونا چاہیے, جس میں کہ میں نے آپ کو ڈیٹیل سے بتا دیا تھا پرچیز ڈے بک اور سیلز ڈے بک کے بارے میں. پھر ایسٹس اینڈ لائبلٹیز کے بارے میں بکس آف اکاؤنٹس کو مینٹین کرنے کی بات بھی ہم نے سیکھی لاسٹ لیکچر کے اندر. اس میں میں نے آپ کو بتایا تھا کہ میمورینڈم رجسٹرز مینٹین کیے جا رہے ہوتے ہیں. فکس ایسٹ رجسٹر کی بات میں نے آپ سے کہی, میں نے آپ سے اسٹاک رجسٹر کی بات کی, میں نے آپ سے ڈیٹرز رجسٹر کی بات کی جسے سبسڈی لیجر بھی کہا جاتا ہے ڈیٹرز کا. دین آئی ٹاکڈ اباؤٹ کریڈیٹرز سبسڈی لیجر, ٹھیک ہے. اور اگر آپ نے کہیں انویسٹمنٹس کر رکھی ہیں بہت زیادہ تو اس کے لیے بھی آپ ایک رجسٹر مینٹین کر رہے ہوتے ہیں, بہت زیادہ قرضے لے رکھے ہیں تو اس کا ایک میمورینڈم ریکارڈ آپ نے ڈیٹیلڈ ایکسپلینیشن کے ساتھ مینٹین کرنا ہوتا ہے. شیئر ہولڈرز کا آپ نے رجسٹر مینٹین کرنا ہوتا ہے, ڈیبینچر ہولڈرز کا آپ نے رجسٹر مینٹین کرنا ہوتا ہے. یہ تمام میمورینڈم ریکارڈ ہیں. ایز سچ ان ریکارڈس کے بغیر بیلنس شیٹ بن جاتی ہے, اور آپ نے بنائی ہے بچپن سے آج تک. آپ نے بیلنس شیٹ کو ٹرائل بیلنس سے اٹھا کر بنایا, آپ کے پاس کوئی فکسڈ ایسٹ رجسٹر نہیں تھے, کوئی آپ کا شیئر ہولڈرز رجسٹر نہیں تھے, اسٹاک رجسٹر نہیں تھے, ڈیٹرز میمورینڈم ریکارڈ آپ کے پاس نہیں تھا, کریڈیٹرز میمورینڈم ریکارڈ آپ کے پاس نہیں تھا. یو آر ہیونگ اے سنگل ٹرائل بیلنس وتھ یو, اور آپ نے بیلنس شیٹ بنا لی تھی. تو بات یہ ہوئی کہ بیلنس شیٹ کا بنایا جانا ضروری نہیں ہے صرف اور صرف, ہمیں ہر طرح کی ایکسپلینیشن ریکوائرڈ ہے. ہم چاہتے ہیں کہ ہماری جتنی بھی انفارمیشن ہے وہ ہر لحاظ سے ڈیٹیلڈ ہو, اور یوزر جو ہماری فائنینشیل انفارمیشن کا ہے वो उसको ठीक ठीक अंडरस्टैंड कर सकता हो, ये चीज हम चाहते हैं। उसके लिए डिटेल्ड इंफॉर्मेशन उसको बुक्स ऑफ अकाउंट्स के अंदर प्रोवाइड कर देते हैं, और स्टैट्यूटरी रिक्वायरमेंट के मुताबिक वो बुक्स ऑफ अकाउंट सिर्फ इसी साल के अंदर नहीं मौजूद होती, बल्कि पिछले 10 साल की बुक्स ऑफ अकाउंट्स भी हमारे पास मौजूद हैं, यानी कि 10 ईयर्स तक उसको हम प्रिजर्व करते हैं रजिस्टर्ड ऑफिस में या कहीं और रजिस्ट्रार की मर्जी के मुताबिक, ठीक है ना। और फिर ये बुक्स ऑफ अकाउंट्स शुड प्रेजेंट फेयर, ट्रू एंड फेयर व्यू ऑफ द स्टेट ऑफ द अफेयर्स ऑफ द कंपनी। ये बातें क्लियर होगी, ये बातें थी जी बुक्स ऑफ अकाउंट्स से मुतालिक। अब हम बातें करने लगे हैं एनुअल अकाउंट्स से मुतालिक। जब बात करते हैं एनुअल अकाउंट्स की, तो एनुअल अकाउंट्स मींस फाइनेंशियल स्टेटमेंट्स। फाइनेंशियल स्टेटमेंट्स पहले भी आपको याद करवा चुका हूं, मजीद सुन लीजिए कि फाइनेंशियल स्टेटमेंट सिर्फ और सिर्फ बैलेंस शीट और इनकम स्टेटमेंट नहीं होती। फाइनेंशियल स्टेटमेंट्स में बैलेंस शीट, इनकम स्टेटमेंट, स्टेटमेंट ऑफ चेंजेस इन एक्विटी, कैश फ्लो स्टेटमेंट एंड नोट्स टू द अकाउंट्स, जो कि आपको तमाम एक्सप्लेनेशन देते हैं और आपको बताते हैं कि किन अकाउंटिंग पॉलिसीज को फॉलो किया जा रहा था इन फाइनेंशियल स्टेटमेंट्स को बनाने के लिए। अब यहां पर इन एनुअल अकाउंट्स के बारे में, जो कि सालाना अकाउंट्स हमने पेश करने हैं, उसके बारे में कंपनीज ऑर्डिनेंस की क्या रिक्वायरमेंट है। तो कंपनीज ऑर्डिनेंस उस कंपनी के पहले एनुअल अकाउंट्स के बारे में यह कहता है कि फर्स्ट एनुअल अकाउंट्स ऑफ अ कंपनी मस्ट बी प्रेजेंटेड बिफोर द एनुअल जनरल मीटिंग विद इन 18 मंथ्स फ्रॉम द डेट ऑफ इनकॉर्पोरेशन। अच्छा, ये बात थी फर्स्ट एनुअल अकाउंट्स की। अब देखिए, इनकॉर्पोरेशन से ऑनवर्ड आपने 18 मंथ्स के अंदर अंदर एनुअल जनरल मीटिंग कॉल करनी है। इनकॉर्पोरेशन हो गई, कंपनी इनकॉर्पोरेट हो गई, उससे ऑनवर्ड 18 मंथ्स के अंदर अंदर आपने एनुअल जनरल मीटिंग कॉल करनी है। ये पहली एनुअल जनरल मीटिंग होने जा रही है, और इस एनुअल जनरल मीटिंग के अंदर आपने पहले एनुअल अकाउंट्स पेश कर देने। ये स्टैट्यूटरी रिक्वायरमेंट्स हैं जो कि ऑडिटर को मालूम होना चाहिए, क्योंकि इन्हीं रिक्वायरमेंट्स के मुताबिक बनाए गए अकाउंट्स को वो ऑडिटर ऑडिट कर रहा है, और उसने यही ओपिनियन देना है कि मेरे मुताबिक ये जो फाइनेंशियल स्टेटमेंट्स बनाई गई हैं अकॉर्डिंग टू द रिक्वायरमेंट्स ऑफ द कंपनीज ऑर्डिनेंस 1984 बनाई गई हैं। अब अगर उसको रिक्वायरमेंट्स ही मालूम नहीं होंगी, तो ओपिनियन फिर उसका जो होगा वो किस बात पर बेस कर रहा है। इसलिए ये बातें मैं आपको, जो कि कल के ऑडिटर हैं, समझा रहा हूं कि आपको ये मालूम होना चाहिए कि पहले एनुअल अकाउंट्स जो हैं वो विद इन 18 मंथ्स ऑफ द डेट ऑफ इनकॉर्पोरेशन आपको बनाने हैं और एनुअल जनरल मीटिंग में पेश करने। अब पहले अकाउंट्स तो बन गए, अब सब्सिक्वेंटली जो भी आपके एनुअल अकाउंट्स होंगे वो हर एनुअल जनरल मीटिंग से पहले बनाए जाएंगे और उस एनुअल जनरल मीटिंग के अंदर पेश किए जाएंगे। एनुअल अकाउंट्स को एनुअल जनरल मीटिंग के अंदर पेश किया जाना बहुत जरूरी है। अब आपने अपने अकाउंटिंग ईयर की क्लोजिंग डेट से ऑनवर्ड्स एनुअल जनरल मीटिंग के दरमियान 3 मंथ्स का वक्फा पाना है, सिर्फ उस 3 मंथ्स के वक्फे के अंदर अंदर उन फाइनेंशियल स्टेटमेंट्स का बनाया जाना जरूरी है। ये मैं मैनेजमेंट के पॉइंट ऑफ व्यू से बात कर रहा हूं इस वक्त, क्योंकि ये मैनेजमेंट के पास 3 मंथ्स हैं। उस मैनेजमेंट ने बैलेंस शीट डेट यानी कि क्लोजिंग डेट ऑफ द अकाउंटिंग ईयर, बैलेंस शीट डेट से लेकर ऑनवर्ड्स 3 मंथ्स के अंदर अंदर अपनी फाइनेंशियल स्टेटमेंट्स एनुअल अकाउंट्स को प्रिपेयर करना है, प्रेजेंट करना है, पेश करना है अपने शेयर होल्डर्स को, और फिर उसने एनुअल जनरल मीटिंग भी जो है होल्ड करनी है। और याद रखिए, کہ اسی دوران میں مینجمنٹ نے اپنے ان فائنینشل سٹیٹمنٹس کو آڈٹ کروانا ہے. کلیئر؟ اب آڈٹ کروانے میں بھی ٹائم لگتا ہے, لہذا مینجمنٹ کے پاس کلوزنگ ڈیٹ سے آن ورڈ اینوئل جنرل میٹنگ کے درمیان میں میکسیمم ٹائم پیریڈ جو ہے وہ 3 months ہے. اچھا, یہاں پر ایک پروویژن موجود ہے کہ ان دا کیس آف لسٹڈ کمپنی دا کمیشن اینڈ ان ادر کیسز دا رجسٹرار کین ایکسٹینڈ دس پیریڈ آف اے ٹرم ناٹ ایکسیڈنگ 2 months. کہ یہ جو 3 months کا پیریڈ ہے, آل دو کمپنی کی ریکوائرمنٹ ہے کہ جی 3 months کے اندر اندر آپ نے اس کو کمپلیٹ کرنا ہے, تمام پروسیس کو, اکاؤنٹس پریپیئر کرنے کے پروسیس کو, آڈٹ کروانے کے پروسیس کو, پریزنٹ کرنے کے پروسیس کو, لیکن یہاں پر کمیشن لسٹڈ کمپنی کی صورت میں اور رجسٹرار باقی کمپنیز کی صورت میں 2 months تک کی ایکسٹینشن دے سکتا ہے, اس سے زیادہ کی نہیں. یا ایک اور بات آپ لوگوں کے لیے سمجھنا بہت ضروری ہے کہ کمیشن سے کیا مراد ہے اور رجسٹرار سے کیا مراد ہے. When we talk about commission, تو it is SECP, Securities and Exchange Commission of Pakistan. And when we talk about registrar, تو this registrar is the company's registrar. میں پاکستان کے سینیریو میں آپ لوگوں کو اس وقت ٹرینڈ کر رہا ہوں اور پاکستان کے سینیریو میں ہی باتیں کروں گا. پاکستان میں SECP کا آفس ہے اسلام آباد میں. Mainly, that is, the commission is the body, in fact, that regulates the company affairs, that monitors the company affairs. ٹھیک ہے, یہ تمام companies کے اوپر ایک authority ہے, Securities and Exchange Commission of Pakistan. اب اس نے 4 registrar بنائے ہوئے ہیں پاکستان میں. ایک کراچی میں موجود ہے, ایک لاہور میں موجود ہے, ایک اسلام آباد میں موجود ہے اور ایک آزاد کشمیر میں موجود ہے. وہ رجسٹرار اس کمیشن کے تحت کمپنی افیئرز کو ریگولیٹ کر رہے ہوتے ہیں. اب بات یہ ہے کہ ایز فار ایز لسٹڈ کمپنیز آر کنسرنڈ, اس کے بارے میں معاملہ بڑا سینسیٹیو ہوتا ہے. ہم لسٹڈ کمپنیز کو کہتے ہیں کہ ڈائریکٹلی آپ کمیشن کے ساتھ اپنے رابطے میں رہیں. کمیشن مسٹ نو کہ لسٹڈ کمپنی کے کیا میٹرز ہیں اور اس لسٹڈ کمپنی کو کس طرح سے ہم نے کنٹرول میں رکھنا ہے. دیکھیے, لسٹڈ کمپنی بہت سینسٹیو ایک آرگنائزیشن ہے, کیونکہ لسٹڈ کمپنی میں پبلک کا جو انٹرسٹ ہے وہ بہت زیادہ انوالو ہے. لسٹڈ کمپنی کے شیئرز اسٹاک ایکسچینج کے اندر موجود ہیں, ٹریڈ ہوتے ہیں ڈیلی, اس کے اوپر بڈز لگتی ہیں, سیلنگ بائنگ ہو رہی ہے, بروکرز موجود ہیں, ہر طرح کی فلکچویشنز جو آپ کی اکانومی کے اندر ہیں اس لسٹڈ کمپنی کو افیکٹ کرتی ہیں, اس کے شیئرز کو, اس کی شیئر ویلیو کو افیکٹ کرتی ہیں. لہذا اس کے بارے میں کمیشن جو ہے ہر لمحہ انفارمڈ ہونی چاہیے. لسٹڈ کمپنی کے بارے میں تو بہت سی انفارمیشن ڈائریکٹلی کمیشن سے ریلیٹڈ ہوں گے. ہاں, جو نان لسٹڈ کمپنیز ہیں یا پرائیویٹ لمیٹڈ کمپنیز جو ہیں, ان کے بارے میں رجسٹرار کے لیول پر بہت سے معاملات طے پا جاتے ہیں. سو آپ کو یہ کمیشن اور رجسٹرار کی موٹی سی ایک ڈسٹنکشن بتانے تھی. اس چیز کو بہرحال ذہن میں رکھیے گا کہ جو رجسٹرار ہے وہ کمیشن ہی کا ایک ذیلی ادارہ ہے, کمیشن ہی کے کنٹرول میں ہے, اس سے ہٹ کے کوئی اور ادارہ یا اس کے پیرلل کوئی ادارہ نہیں ہے. سو بات ہو رہی تھی کہ 3 months کے اندر اندر, کون سے 3 months؟ فروم دا بیلنس شیٹ ڈیٹ. بیلنس شیٹ ڈیٹ مینس کلوزنگ ڈیٹ. ٹھیک ہے, فروم دا بیلنس شیٹ ڈیٹ 3 months کے اندر اندر اینوئل جنرل میٹنگ جو ہے ہولڈ کرنا ہوتی ہے, اور اس اینوئل جنرل میٹنگ کے اندر اکاؤنٹس پیش کرنا ہوتے ہیں, اینوئل اکاؤنٹس, اور ان اکاؤنٹس کو انہی 3 months کے اندر اندر آڈٹ بھی کروانا ہوتا ہے, اپروو بھی کروانا ہوتا ہے, اور شیئر ہولڈرز کو بھی ہم نے भेजना होता है उस एनुअल जनरल मीटिंग से पहले पहले। हां, इस ड्यूरेशन के अंदर एक्सटेंशन मिल सकती है लिस्टेड कंपनीज को कमीशन की तरफ से और बाकी की तमाम कंपनीज को रजिस्ट्रार की तरफ से, लेकिन वो एक्सटेंशन 2 मंथ से ज्यादा की नहीं होगी। ये बात क्लियर? हम क्या पढ़ रहे हैं? हम स्टैट्यूटरी रिक्वायरमेंट्स पढ़ रहे हैं रिगार्डिंग कंपनी अकाउंट्स, क्लियर? और कंपनीज को ही जरूरी होता है ऑडिट करवाना, लिहाजा दिस इज वेरी मच पर्टिनेंट टू द कोर्स ऑफ ऑडिटिंग। अब अगली बात आती है अकाउंटिंग पीरियड की। तो अकाउंटिंग पीरियड के रेफरेंस में हमें ये बात मालूम है कि हम 12 मंथ्स की अकाउंटिंग किया करते हैं। जनरली हमने हमेशा से फाइनेंशियल स्टेटमेंट्स जो बनाई हैं उसमें इनकम स्टेटमेंट फॉर द अकाउंटिंग ईयर एंडिंग ऑन अ स्पेसिफिक डेट और बैलेंस शीट एज ऑन द स्पेसिफिक डेट विच इज इनफैक्ट द क्लोजिंग डेट ऑल्सो नोन एज बैलेंस शीट डेट। तो वो 12 महीनों का ही हुआ ना अकाउंटिंग ईयर, लेकिन हम अकाउंटिंग पीरियड को 12 महीनों से कम या ज्यादा कर सकते हैं बाज़ सूरतों में। वो जो भी हाल होगी उसकी इजाजत आपको रजिस्ट्रार से लेना होगी। कोई भी कंपनी हो अगर वो अपने अकाउंटिंग पीरियड को बढ़ाना चाह रही है किसी भी बिना पर, तो उसके लिए इजाजत कंपनीज रजिस्ट्रार देगा कि ठीक है जी आप ऐसा कर लें। मन मर्जी नहीं होगी उस मैनेजमेंट की कि चाहे तो कभी 12 मंथ्स की अकाउंटिंग बता दे और कभी 12 मंथ से ज्यादा की अकाउंटिंग करके बता दे और कभी 12 मंथ से कम की फाइनेंशियल स्टेटमेंट्स पेश कर दे। ठीक है जी, ले अभी तक जो हमने बात की वो हमने बुक्स ऑफ अकाउंट्स के बाद एनुअल अकाउंट्स की बात की और अकाउंटिंग पीरियड की बात की। अब मैं बात करने लगा हूं ऑडिटेड अकाउंट्स के बारे में। जब हम बात करते हैं ऑडिटेड अकाउंट्स की तो फौरी तौर पर जहन में आ जाता है कि फाइनेंशियल स्टेटमेंट्स का ऑडिट एक ऑडिटर से करवाया जा रहा है और अगर वो कंपनी है तो एक चार्टर्ड अकाउंटेंट उस फाइनेंशियल स्टेटमेंट को ऑडिट करने के लिए क्वालिफाई करता है। ये वो बुनियादी बातें हैं जो कि लास्ट लेक्चर्स में हम सीख चुके हैं। अब कंपनीज ऑर्डिनेंस की रिक्वायरमेंट ये है कि फाइनेंशियल स्टेटमेंट्स जिसमें मैं आपको कंपोनेंट्स गिनवा चुका हूं, बैलेंस शीट इन्वॉल्व है, इनकम स्टेटमेंट जिसको कि हम प्रॉफिट एंड लॉस अकाउंट भी कहते हैं, स्टेटमेंट ऑफ चेंजेस इन इक्विटी है, कैश फ्लो स्टेटमेंट है, नोट्स हैं उन फाइनेंशियल स्टेटमेंट्स की एक्सप्लेनेशन के लिए, इन सबको ऑडिट करवाना जरूरी है। और वो ऑडिटेड फाइनेंशियल स्टेटमेंट्स अलोंग विद द ऑडिटर्स रिपोर्ट, इनको तमाम शेयर होल्डर्स में डिस्ट्रीब्यूट किया जाएगा बिफोर द एनुअल जनरल मीटिंग। और जो कंपनीज ऑर्डिनेंस की रिक्वायरमेंट है इसके बारे में वो कुछ यूं बयान की जाती है कि कॉपी ऑफ अकाउंट्स, ऑडिटर्स रिपोर्ट एंड डायरेक्टर्स रिपोर्ट शुड बी सेंट टू एवरी मेंबर एट लीस्ट 21 डेज बिफोर द एनुअल जनरल मीटिंग। यानी कि कंपनी ने फाइनेंशियल स्टेटमेंट्स जो ऑडिट भी हो चुकी होंगी अलोंग विद द ऑडिटर्स रिपोर्ट एंड डायरेक्टर्स रिपोर्ट अपने शेयर होल्डर्स को एनुअल जनरल मीटिंग के होल्ड होने से 21 डेज पहले अपने मेंबर्स को भेजनी है। अब आप देख लीजिए कि वो मेंबर्स जो शेयर होल्डर्स हैं जिन्होंने एनुअल जनरल मीटिंग में अप्रूव करना है इन फाइनेंशियल स्टेटमेंट्स को, उन मेंबर्स को 21 डेज पहले फाइनेंशियल स्टेटमेंट्स ऑडिट करके पहुंच जानी चाहिए, तब जाकर एनुअल जनरल मीटिंग के अंदर वो मेंबर्स, वो शेयर होल्डर्स उन ऑडिटेड अकाउंट्स के बारे में कोई एतराज अगर हो तो वो कर सकते हैं या उसके बारे में मैनेजमेंट से या ऑडिटर से एक्सप्लेनेशन ले सकते हैं. और आपको बताया हुआ है कि जिस जनरल मीटिंग में ऑडिटेड अकाउंट्स पेश होना हो वहां पर ऑडिटर को खुद से या उसके रिप्रेजेंटेटिव को मौजूद होना जरूरी है, उसकी ड्यूटी है. ये हमने ड्यूटीज में पढ़ा था. अब वहां पर एनुअल जनरल मीटिंग में ऑडिटर मौजूद होगा. बात क्लियर? अच्छा जी, ये जो फाइनेंशियल स्टेटमेंट्स बनाई जा रही हैं, जिनको बनाने के लिए कंपनीज ऑर्डिनेंस बात कर रहा है, वो कंपनीज ऑर्डिनेंस साथ ही साथ अपने स्केड्यूल में, कंपनीज ऑर्डिनेंस के साथ ना कुछ स्केड्यूल्स अटैच्ड हैं, उनमें इनके कंटेंट्स के बारे में भी बताता है कि आपने इन फाइनेंशियल स्टेटमेंट्स में क्या कुछ शो करना है. ब्रीफली उसके बारे में मैं आपको बताए देता हूं. जो लिस्टेड कंपनीज होती हैं उनके लिए है फोर्थ स्केड्यूल ऑफ द कंपनीज ऑर्डिनेंस 1984, और जो नॉन लिस्टेड कंपनीज हैं उनके लिए फिफ्थ स्केड्यूल ऑफ द कंपनीज ऑर्डिनेंस 1984 है, जिसमें के बताया गया है कि आपने फाइनेंशियल स्टेटमेंट्स जो बनानी है, जो एनुअल अकाउंट्स बनाने हैं, उनको किस तरतीब से शो करना है, उसके अंदर कंटेंट्स क्या होना चाहिए. बहरहाल मैं इसकी डीप डिटेल में इस वक्त नहीं जाऊंगा क्योंकि मैं कंपनी अकाउंट्स उस लेवल पर इस वक्त आपको नहीं पढ़ा रहा, लेकिन एक जनरल ओवरव्यू आपको दे रहा हूं जो कि एक ऑडिटर को मालूम होना चाहिए. ऑल्दो ये बातें जो अभी जस्ट मैं नेक्स्ट स्लाइड में आपको शो करूंगा, ये आप डिटेल से प्रीवियस कोर्सेज में पढ़ चुके हैं. जो एडवांस फाइनेंशियल अकाउंटिंग का कोर्स था उसके अंदर आप डिटेल से इस बात को पढ़ चुके हैं, लेकिन यहां पर मैं इस लेक्चर को इंडिपेंडेंट बनाने के लिए इन चीजों को आपके सामने पेश कर रहा हूं, ताकि अगर इंडिपेंडेंटली इस लेक्चर को भी आप ले रहे हो तो आपको वो तमाम बातें रिकॉल हो जाएं जो कि इनफैक्ट इस वक्त इस लेक्चर की जरूरत है. तो देखिए, इस वक्त हमारे सामने एक लिमिटेड लायबिलिटी कंपनी की बैलेंस शीट मौजूद है. यहां पर मैंने ये चीज डिस्क्राइब नहीं की कि लिस्टेड कंपनी है कि नॉन लिस्टेड कंपनी. मैंने एक जनरल एक कंपनी फॉर्मेट जो है बैलेंस शीट का, वो आपके सामने पेश कर दिया. बहरहाल आपके जहन में होना चाहिए कि इफ द कंपनी इज अ लिस्टेड कंपनी तो उसके लिए फोर्थ स्केड्यूल मौजूद है, और इफ अ कंपनी इज नॉन लिस्टेड कंपनी तो उसके लिए फिफ्थ स्केड्यूल ऑफ द कंपनीज ऑर्डिनेंस मौजूद है. इसकी डिटेल्स अगर आपने पढ़नी हो, इस पे रिसर्च करनी हो, तो मैंने आपको एक लिंक दे दिया है, इससे ऑनवर्ड्स आप इसकी डिटेल रिसर्च कर सकते हैं. इस वक्त जो आपको फॉर्मेट दिखाया जा रहा है, एक जनरली जो एक कंपनी बैलेंस शीट का फॉर्मेट है या कंपनी की इनकम स्टेटमेंट का फॉर्मेट है, वो कैसा होना चाहिए वो मैं बात आपके सामने पेश कर रहा हूं. तो इसमें एसेट्स की कैटेगरीज जब की जाती हैं तो बुनियादी तौर पर दो कैटेगरीज हैं, नॉन करंट एसेट एंड करंट एसेट्स. नॉन करंट एसेट्स में फर्दर उसको कैटेगराइज किया जाता है, फिक्स्ड एसेट्स, लॉन्ग टर्म इन्वेस्टमेंट्स, लॉन्ग टर्म एडवांसेस, डिपॉजिट्स एंड प्रीपेमेंट्स एंड डेफर्ड कॉस्ट. जो फिक्स्ड एसेट्स हैं वो फर्दर स्प्लिट किए जाते हैं इंटू टू कैटेगरीज, टैंजिबल फिक्स्ड एसेट्स एंड इनटैंजिबल फिक्स्ड एसेट्स. और ये जो टैंजिबल फिक्स्ड एसेट्स हैं, इसके बारे में आपको पहले से ही मालूम है कि टैंजिबल फिक्स्ड एसेट्स में लैंड, बिल्डिंग, प्लांट एंड मशीनरी, फर्नीचर एंड फिक्स्चर, मोटर व्हीकल्स, इस किस्म के तमाम ये फिक्स्ड एसेट्स आ जाया करते हैं. और इनटैंजिबल फिक्स्ड एसेट्स की जब बात करते हैं, उसमें कॉपीराइट्स, पेटेंट्स, सॉफ्टवेयर डिजाइन, पैटर्न, इस किस्म की तमाम बातें आ जाती हैं. ये इंफॉर्मेशन आपकी फिक्स्ड एसेट के तहत आती है. सो एक बैलेंस शीट में जब हम एसेट्स की बात करेंगे तो सबसे पहले नॉन करंट एसेट्स, उसकी डिटेल मैंने आपको बता दी, और उसके बाद करंट एसेट्स. अब जो करंट एसेट्स हैं, ये भी आपने एक तरतीब में लिखने हैं. मैं यहां पर आपको दोबारा से बताता चलूं कि हम इस वक्त डिटेल्ड तरतीब जो इसकी है वो नहीं सीख रहे. उसके लिए आप बेशक स्केड्यूल में जाके देख लीजिएगा. बस जनरल मोटी मोटी सी एक दो बातें मैं आपसे कर रहा हूं. अब लाइक جو کرنٹ ایسٹس ہیں اس میں سب سے پہلے آپ اسٹاک لیں گے اور سب سے آخر میں آپ کیش ان ہینڈ لیں گے. ٹھیک ہے, یعنی کہ یہ گروپنگ اینڈ مارشلنگ جو ہے یہ کمپنیز آرڈیننس کے ریفرنس میں بہت ضروری ہے کہ آپ نے جو کمپنیز آرڈیننس نے آپ کو گروپنگ اینڈ مارشلنگ کے ریفرنس میں بتا دیا آپ نے اس کو فالو کرنا. اب کرنٹ ایسٹ میں سب سے پہلے آپ نے اسٹاکس کو لینا ہے, پھر آن ورڈ آپ کے ریسیویبلز اور شارٹ ٹرم انویسٹمنٹس, شارٹ ٹرم لونز, ایڈوانسز, کیش ایٹ بینک اور پھر فائنلی کیش ان ہینڈ. اینی ویز یہ میں نے آپ کو ایک ترتیب جسٹ یاد دلائی ہے. اسی طرح سے ہم بات کریں گے آنرس ایکویٹی کی سائڈ کی, اسے آپ دیکھیے. آنرس ایکویٹی میں ہم شیئر کیپیٹل کی بات کریں گے, آرڈنری شیئر کیپیٹل کی اور ریزروس کی بات کریں گے, پھر اس کے بعد ہم نان کرنٹ لائبلٹیز کی بات کرتے ہیں. اب یہ چیز ذہن میں رہے آپ کے کہ شیئر کیپیٹل اینڈ ریزروس مل کے آنرس ایکویٹی بن گئے, اور جو آپ کی نان کرنٹ لائبلٹیز ہیں وہ جب آپ کی آنرس ایکویٹی میں شامل ہوتی ہیں تو آپ کے پاس کیپیٹل امپلائڈ کی فگر آ جایا کرتی ہے. یہ کیپیٹل امپلائڈ ریپرزینٹ کر رہی ہے کس کو, ان ایسٹس کو جو کہ آپ کے نان کرنٹ اور کرنٹ ایسٹس ہیں مائنس کرنٹ لائبلٹیز کے بعد جو آپ کے پاس فائنل پوزیشن آتی ہے اس پوزیشن کو. لہذا ایک نظر دوبارہ بیلنس شیٹ کو دیکھ لیتے ہیں. آپ کو نظر آ رہا ہے کہ آپ نے ٹوٹل ایسٹس میں سے کرنٹ لائبلٹیز کو لیس کیا تو آپ کے پاس کیپٹل امپلائڈ آیا, اور پھر آپ نے اس کو کیپٹل امپلائڈ کو فائنینس کہاں سے کیا, آنرز ایکویٹی اینڈ نان کرنٹ لائبلٹیز سے. یہ تو تھا جی آپ کا بیلنس شیٹ کا فارمیٹ. بیلنس شیٹ کے فارمیٹ کے بعد اب آپ انکم اسٹیٹمنٹ کا فارمیٹ بھی ملاحظہ کر لیں. انکم اسٹیٹمنٹ میں یو نو ویری ویل کہ ہم نے انکمس اور ایکسپینسز کو نیٹ آف کرنا ہے اور ہم نے پروفٹ کی فگر کو حاصل کرنا ہے. سو دا فارمیٹ از ویری سمپل کہ آپ سیلز میں سے کاسٹ آف گڈ سولڈ کو لیس کرتے ہیں, پھر اس کے بعد آپ آپریٹنگ ایکسپینسز کو لیس کرتے ہیں, پھر اس کے بعد آپ کے پاس جو پروفٹ فرام آپریشنز آتا ہے اس میں ادر انکمز کو ایڈ کرتے ہیں, فائنینشیل ایکسپینسز اور انکم ٹیکس کو لیس کرتے ہیں اور آپ کے پاس پروفٹ آفٹر ٹیکس آتا ہے. اب یہ فارمیٹ جو ہے ایز سچ کمپنیز آرڈیننس میں اس ترتیب سے نہیں دیا ہوا, لیکن آپ کو معلوم ہی ہے کہ بہت سی چیزیں جو ہیں ہم نے انٹرنیشنل فائنینشیل رپورٹنگ اسٹینڈرڈ سے بھی اپنانی ہے, کیونکہ ہم پاکستان میں رہتے ہوئے انٹرنیشنل فائنینشیل رپورٹنگ اسٹینڈرڈس کو اپناتے ہیں, کمپنیز آرڈیننسز کی اجازت دیتا ہے ہمیں. لہذا اس انٹرنیشنل فائنینشیل رپورٹنگ اسٹینڈرڈس میں موجود آئی ایس ون نے آپ کو فارمیٹ دیا ہوا انکم اسٹیٹمنٹ کا, اگر آپ کو یاد ہے تو یہ وہی والا فارمیٹ ہے. پھر اسٹیٹمنٹ آف چینجز ان ایکویٹی میں ہم جو پروفٹ ہمارا پچھلے سال کا ریٹینڈ ہوتا ہے اس میں اس سال کے پروفٹ آفٹر ٹیکس کو شامل کرتے ہیں, ڈیویڈینڈس جو ہم نے پے کیے اس سال میں اسے مائنس کیا, اور پھر جو ریزروس کی طرف ہم نے پروفٹس کو ٹرانسفر کیا وہ لیس کیا تو ہمارے پاس ریٹینڈ پروفٹ آ جاتا ہے. سو یہ آپ کے پاس اسٹیٹمنٹ آف چینجز ان ایکویٹی ایک بہت اہم کمپوننٹ ہے فائنینشل اسٹیٹمنٹس کا. آپ نے جس کے اندر پروفٹ کی اپروپریشن بتا دی کہ جو پروفٹ ہمیں ڈیورنگ دا ایئر ارن ہوا اس کو ہم نے کس طرح سے اپروپریٹ کیا, اس میں سے کتنا پروفٹ ڈیویڈنڈ کے طور پر دیا, کتنا پروفٹ جو ہے وہ ریزروس کے طور پر ہم نے ٹرانسفر کر دیا, اور اب کتنا پروفٹ ہمارے پاس موجود ہے ہماری آنرز ایکویٹی میں ریٹینڈ پروفٹ کے نام پر. سو جی یہ میں نے آپ کو تین اہم کمپوننٹس کے فارمیٹ دیے. اس کے علاوہ کیش فلو اسٹیٹمنٹ ہے اور نوٹس کی باتیں ہیں, وہ بھی آپ کے اینول اکاؤنٹس کا حصہ ہوتی ہیں. اس کے لیے میں آپ کو ایک بات بڑی تاکیدن کہوں گا کہ آپ کسی بھی لسٹڈ کمپنی کی اینول رپورٹ ضرور اپنے پاس رکھیے, کسی بھی کمپنی کی. اس کے لیے یو سمپلی وزٹ اسٹاک ایکسچینج. اگر آپ لائک لاہور میں, کراچی میں یا اسلام آباد میں رہائش پذیر ہیں تو آپ ان تینوں اسٹاک ایکسچینجز میں جا سکتے ہیں, کیونکہ پاکستان میں یہی تین اسٹاک ایکسچینجز ہیں. اور اگر آپ کہیں اور رہتے ہیں تو آپ کسی چارٹرڈ اکاؤنٹنٹ فرم کے پاس چلے جائیے, ان سے آپ کہیے کہ جی ہم اس طرح سے آڈیٹنگ کے اسٹوڈنٹ ہیں اور ہمیں ایک اینول رپورٹ ریکوائرڈ ہے, آپ پلیز ہماری ہیلپ کیجیے, ہمیں ایک اینول رپورٹ دے دیجیے, وہ آپ کی ضرور ہیلپ کریں گے. آپ چاہیں تو کسی بینک سے بھی کمپنی کی اینول رپورٹ لے سکتے ہیں, کیونکہ بینک نے بھی لونز ایڈوانس کرنے کے لیے کمپنی سے آڈیٹڈ اکاؤنٹس منگوائے ہوتے ہیں, وہ بھی آپ کی ہیلپ کر سکتے ہیں. بڑی پیار محبت سے آپ ان سے بات کریں گے, وہ آپ کو ضرور ہیلپ کریں گے ان شاء اللہ تعالیٰ. بہرحال آپ کے پاس اینول رپورٹ ہونا ضروری ہے کسی بھی کمپنی کی. اب نیکسٹ جو میں باتیں کر رہا ہوں وہ باتیں اسی اینول رپورٹ سے متعلق ہیں, جس میں کہ ہم اینول اکاؤنٹس کی باتیں کر رہے ہیں. اور اینول اکاؤنٹس میں نے آپ کو بتایا فائنینشیل اسٹیٹمنٹس ہیں, فائنینشیل اسٹیٹمنٹس میں تین فائنینشیل اسٹیٹمنٹس کے فارمیٹ ڈسکس کر لیے, اور جو میں نے آپ کو ریفر کیا ہے کہ آپ کے پاس اینول رپورٹ ہونے چاہیے, وہ اس لیے کہ وہاں پر آپ کو کیش فلو اسٹیٹمنٹ کا بھی فارمیٹ مل جائے گا اور نوٹس میں کیا باتیں ہوتی ہیں وہ بھی مل جائے گا. آپ کے لیے جاننا بہت ضروری ہے کہ کمپنی اکاؤنٹس کے نوٹس میں کیا انفارمیشن موجود ہوتی ہے, اکاؤنٹنگ پالیسیز کس طرح سے بتائی جاتی ہیں, کون کون سی اکاؤنٹنگ پالیسیز ہوتی ہیں, اور ایکسپلینیٹری ڈسکلوئرز کیا ہوتے ہیں. اب جو اہم بات ہم اس وقت سیکھنے جا رہے ہیں وہ یہ ہے کہ ان اکاؤنٹس کو اپروو کس نے کرنا ہے. جو اپروول ہے ان اکاؤنٹس کی وہ بی او ڈی سے ہے. سب سے پہلے بورڈ آف ڈائریکٹرز اس کو اپروو کرتی ہیں. اب بورڈ آف ڈائریکٹرز میں اس کی جب اپروول ہو جاتی ہے فائنلی, تب اس کو پھر آپ ایشو کرتے ہیں. اب بورڈ آف ڈائریکٹرز میں کون اپروو کرتے ہیں, اس کے لیے کمپنیز آرڈیننس کی ریکوائرمنٹ یہ ہے کہ دا اکاؤنٹ شوڈ بی اپروو بائی دا بورڈ آف ڈائریکٹرز, دا بیلنس شیٹ شیل بی سائنڈ بائی دا چیف ایگزیکٹو اینڈ ون ڈائریکٹر. چیف ایگزیکٹو بورڈ آف ڈائریکٹرز کا جو چیئر کر رہا ہوتا ہے بی او ڈی کی میٹنگ کو, وہ اور ایک ڈائریکٹر, یہ دونوں مل کر اینول اکاؤنٹس کو سائن کرتے ہیں. تب ہم کہتے ہیں کہ ٹھیک ہے جی, انفیکٹ وہ ذمہ داری لے رہے ہوتے ہیں نا ان اینول اکاؤنٹس کی, ان فائنینشیل اسٹیٹمنٹس کی, کہ جی ہم نے فائنینشیل اسٹیٹمنٹس بنائی ہیں, ہم اس کی ذمہ داری لیتے ہیں, سگنیچر کر دیتے ہیں چیف ایگزیکٹو اینڈ ڈائریکٹر. ہاں اگر چیف ایگزیکٹو پاکستان میں نہیں ہے تو اس کو کوئی ایک اور ڈائریکٹر سائن کر دے گا. سو اب دو ڈائریکٹرز جو ہیں ان فائنینشیل اسٹیٹمنٹس کو اپروو کر رہے ہوں گے. بات کلیئر ہو گئی نا, بنیادی طور پر چیف ایگزیکٹو اور ایک ڈائریکٹر فائنینشیل اسٹیٹمنٹس کی ذمہ داری لینے کے لیے اس پہ سگنیچر کر دیتے ہیں. اگر چیف ایگزیکٹو آؤٹ آف دا کنٹری ہے تو پھر دو ڈائریکٹرز جو ہیں اس کو سائن کر رہے ہوں گے. ہاں ساتھ ریزن ضرور بتا دیں گے کہ کیوں چیف ایگزیکٹو جو ہے وہ سائن نہیں کر سکا اس کو. اچھا اب نیکسٹ بہت اہم بات وہ یہ کہ جو فائنینشیل اسٹیٹمنٹس بنائی گئیں, ان فائنینشیل اسٹیٹمنٹس کو ہم نے سرکولیٹ کرنا ہوتا ہے. اس کے بارے میں کہ دیز کاپیز آف انکم اسٹیٹمنٹس شوڈ بی فارورڈڈ ٹو دا رجسٹرار, کمیشن اینڈ اسٹاک ایکسچینج. لسٹڈ کمپنیز کے لیے دس از مینڈیٹری کہ وہ کمیشن یعنی کہ ایس ای سی پی, رجسٹرار کمپنیز رجسٹرار اینڈ اسٹاک ایکسچینج کو اپنی آڈیٹڈ فائنینشیل اسٹیٹمنٹس الانگ ود آڈیٹرز رپورٹ اس کی 5-5 کاپیز پرووائڈ کریں گے. لسٹڈ کمپنیز کوئی چھوٹ نہیں, اپنی آڈیٹڈ فائنینشیل اسٹیٹمنٹس کس کو جی, کمپنیز رجسٹرار, سیکورٹیز اینڈ ایکسچینج کمیشن آف پاکستان اینڈ اسٹاک ایکسچینج جہاں پر وہ رجسٹرڈ ہیں, انہیں 5-5 کاپیز وہ پرووائڈ کریں گے. اور اگر وہ لسٹڈ کمپنیز نہیں ہیں تو نان لسٹڈ کمپنی کے لیے ریکوائرڈ ہے کہ وہ 2 کاپیز جو ہیں وہ پیش کریں گے. اینڈ پرائیویٹ کمپنیز آر ناٹ ریکوائرڈ ٹو فائل دیئر اکاؤنٹس ود دا رجسٹرار. لین جی یہ بات تھی فائنینشیل اسٹیٹمنٹس کو سرکولیٹ کرنے کے ریفرنس میں, کہ لسٹڈ کمپنیز کے لیے تو ضروری ہے, प्राइवेट लिमिटेड कंपनीज के लिए कोई जरूरी नहीं है, प्राइवेट लिमिटेड कंपनीज बिल्कुल भी किसी को ना पेश करें, क्योंकि आप देख रहे हैं ना सेंसिटिविटी जहां पर ज्यादा है वहां पर आपको इस चीज का ख्याल रखना है कि इनकी फाइनेंशियल स्टेटमेंट्स जो हैं वो ट्रू एंड फेयर व्यू पेश कर रही हैं कि नहीं। यहां से फिर वो जो रेगुलेटरी अथॉरिटीज हैं वो उनकी फाइनेंशियल स्टेटमेंट्स मंगवाती हैं और उसको पढ़ती हैं और सारा उसके ऊपर फिर अपना प्रोसेस चलाती हैं। प्राइवेट लिमिटेड कंपनी के लिए इतना ज्यादा वो संजीदा नहीं होती, क्योंकि आपको मालूम ही है कि प्राइवेट लिमिटेड कंपनीज जो है फैमिलीज या फ्रेंड्स आपस में मिलकर चला रहे होते हैं। अच्छा, अब लिस्टेड कंपनीज के लिए एक और बहुत अहम बात वो ये कि लिस्टेड कंपनीज क्वार्टरली फाइनेंशियल स्टेटमेंट्स बनाती हैं और उन फाइनेंशियल स्टेटमेंट्स को ऑडिट करवाएं या ना करवाएं, उन फाइनेंशियल स्टेटमेंट्स को उन्होंने प्रोवाइड करना होता है अपने मेंबर्स को भी और रजिस्ट्रार को भी और स्टॉक एक्सचेंज को भी। अब वो जो क्वार्टरली अकाउंट्स हैं, क्वार्टरली प्रिपेयर्ड फाइनेंशियल स्टेटमेंट्स हैं, सिर्फ लिस्टेड कंपनी के लिए जरूरी हैं। वो फाइनेंशियल स्टेटमेंट फर्स्ट क्वार्टर, सेकंड क्वार्टर, थर्ड क्वार्टर, क्योंकि फोर्थ क्वार्टर पे तो जब खत्म करेंगे तो बात पूरा साल कंप्लीट हो गया ना, तो ये फर्स्ट, सेकंड और थर्ड क्वार्टर के रेफरेंस में जहन में रखिएगा कि लिस्टेड कंपनी को फाइनेंशियल स्टेटमेंट्स आइदर दोज आर ऑडिटेड और नॉट, दे शैल फाइल विद द रजिस्ट्रार एंड द कमीशन 3 copies thereof, और हाँ इसकी अप्रूवल बोर्ड ऑफ डायरेक्टर से लेना जो है मैंडेटरी होगी। सो ये बात क्लियर हो गई कि क्वार्टरली फाइनेंशियल स्टेटमेंट्स नॉन लिस्टेड कंपनीज को सर्कुलेट करना कोई जरूरी नहीं है, प्राइवेट लिमिटेड कंपनीज की तो बात ही नहीं जरूरी, उसको तो आप छोड़ ही देना। हाँ अलबत्ता लिस्टेड कंपनीज वो अपनी क्वार्टरली फाइनेंशियल स्टेटमेंट्स उस क्वार्टर के एंड होने के बाद विद इन 1 month रजिस्ट्रार को भी और कमीशन को भी भेज देंगे, और ये क्वार्टरली रिपोर्ट्स मेंबर्स को भी और जिस स्टॉक एक्सचेंज में वो रजिस्टर्ड हैं उस स्टॉक एक्सचेंज को भी भेजी जाती हैं। असल में बात फिर वही आ गई कि ट्रांसपेरेंट रखना चाह रहे हैं हर बात को और हर बात को बता देना चाहते हैं अपने यूजर्स ऑफ द फाइनेंशियल स्टेटमेंट को कि जी इस क्वार्टर में हमने ये कुछ किया, हमारी फाइनेंशियल पोजीशन ये है, हमारी फाइनेंशियल परफॉर्मेंस ये है, हमारी कैश फ्लोज ये है, और इसको ऑडिट करवाएं या ना करवाएं ये कोई इतना जरूरी नहीं है। क्लियर जी ये बातें? अच्छा, हमने जो अब आज सारी बातें की उसके अंदर हमने देखा कि ऑडिटर इन सारी बातों में क्यों इंटरेस्ट लेता है कि इसकी फाइनेंशियल स्टेटमेंट्स कब बनाई जानी चाहिए, कितने टाइम ड्यूरेशन के अंदर उनको अप्रूव करवा लेना चाहिए, कितनी देर पहले उन फाइनेंशियल स्टेटमेंट्स को मेंबर्स की तरफ भेज देना चाहिए एनुअल जनरल मीटिंग से पहले, फिर एनुअल जनरल मीटिंग कब होल्ड होना चाहिए, फिर फाइनेंशियल स्टेटमेंट्स को अप्रूव करने के लिए किस किस के साइन होना जरूरी है डायरेक्टर्स में से या बीओडी में से, और फिर फाइनेंशियल स्टेटमेंट्स क्वार्टरली जो इश्यू की जाती हैं वो भी इश्यू की जाए, ऑडिटर को इसके बारे में भी मालूम होना जरूरी है। इस किस्म की सारी बातें जो आज हमने पढ़ी हैं इसके बारे में ऑडिटर क्यों इंटरेस्टेड है, ये एक आखिरी बात आज की देख लीजिए कि ऑडिटर इज इंटरेस्टेड इन द स्टैट्यूटरी बुक्स एंड अकाउंट्स बिकॉज दे आर डायरेक्टली कंसर्न्ड विद द अकाउंट्स। ये बात तो हमने समझी हुई है कि ऑडिटर्स काम ही वहां से शुरू करते हैं जहां पर अकाउंटेंट का काम खत्म होता है, तो ऑडिटर्स आर डायरेक्टली कंसर्न्ड विद द अकाउंट्स, इसलिए उन अकाउंट्स के बारे में ऑडिटर को इंफॉर्मेशन होना बहुत जरूरी है, और दे आर ऑडिट एविडेंस टू बी यूज्ड इन वेरीफाइंग डिटेल्ड आइटम्स इन द अकाउंट्स। ये बुक्स ऑफ अकाउंट्स ये ऑडिटर को एविडेंस प्रोवाइड कर रही होती है बहुत सी चीजों के बारे में. लाइक मैंने आपको बताया था कि कुछ मेमोरेंडम रिकॉर्ड होते हैं जिसमें शेयर होल्डर्स का रजिस्टर है, जिसमें फिक्स एसेट्स का रजिस्टर है. अब ये जो रजिस्टर्स हैं, ऑडिटर इनको क्लोजली ऑब्जर्व करता है कि रजिस्टर्स मेंटेन किए जा रहे हैं या नहीं किए जा रहे, कब किए जा रहे हैं, कौन कर रहा है, कितना इंडिपेंडेंट है. यहां से ऑडिटर को एविडेंस मिलते हैं. इसलिए अकाउंटिंग सिस्टम में इन चीजों की जो अहमियत ऑडिटर के लिए वो बहुत ज्यादा. फिर नेक्स्ट, फेलियर टू मेंटेन प्रॉपर रिकॉर्ड्स ऑफ एनी सॉर्ट कास्ट डाउट अबाउट द एक्यूरेसी एंड रिलायबिलिटी ऑफ द रिकॉर्ड्स जनरली. कि अगर कुछ बुक्स ऑफ अकाउंट्स मेंटेन नहीं की जा रही, लाइक ये फिक्स एसेट रजिस्टर मेंटेन नहीं किया जा रहा, मैनेजमेंट कहती है कि जी आपको फिक्स एसेट के अकाउंट बैलेंसेस से कंसर्न है, वो आपके अकाउंट बैलेंसेस हमने बैलेंस शीट में शो कर दी हैं, हमारी जो सेकेंडरी बुक ऑफ एंट्री है वहां पर फलाने फलाने फिक्स्ड एसेट का टी अकाउंट बना हुआ है, लेजर अकाउंट बना हुआ है, वहां से वेरीफाई कर लीजिए कि हमने ये चीजें परचेज की थी. लेकिन आप कहते हैं कि यही वेरिफिकेशन काफी नहीं है, आपको फिक्स्ड एसेट रजिस्टर नहीं अगर बनाया हुआ तो लाजमन कोई हैंकी पैंकी है, शक में पड़ जाते हैं आप इसलिए जरूरी समझते हैं कि इन बुक्स ऑफ अकाउंट्स का मेंटेन होना जो है उस एंटिटी की ट्रू एंड फेयर पिक्चर पेश करने के लिए जरूरी है. लिहाजा ये बुक्स ऑफ अकाउंट्स, इसके बारे में आपको मालूम होना जरूरी है. फिर उन बुक्स ऑफ अकाउंट्स को मेंटेन करके जो फाइनेंशियल स्टेटमेंट्स इस पे बेस करके बनाई जाती हैं, उनका प्रॉपरली वक्त पर बनाया जाना, इसका इंफॉर्मेशन आपको होना जरूरी है. किसको सर्कुलेट की जाती हैं, क्या वो वाकई सर्कुलेट हो गई हैं, उसकी इंफॉर्मेशन आपको होना जरूरी है. क्योंकि फाइनली ऑडिटर ने इन्हीं चीजों के बारे में तो एक ओपिनियन देना होता है. फॉलो किया बात को? सो इसलिए ऑडिटर को ये तमाम इंफॉर्मेशन होना बहुत जरूरी है. कौन सी इंफॉर्मेशन? स्टैट्यूटरी रिक्वायरमेंट्स रिगार्डिंग द कंपनी अकाउंट्स. ओके ओके जी, दिस इज ऑल अबाउट फॉर आवर टुडेज लेक्चर. इंशाल्लाह ताला हमारे नेक्स्ट लेक्चर में यूं ही बातें आगे बढ़ती चली जाएंगी और आप बाय द टाइम ऑडिटर बन जाएंगे. इजाजत दीजिएगा, अल्लाह हाफिज़.